यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। सरकारद्वारा लकडाउनलाई केही खुक्लो गर्ने निर्णय। सरकारी कार्यालयहरू अषाढ 1 गतेदेखि 2 शिफ्टमा सञ्चालन गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतेउडाद्वारा जानकारी। नेपाल भारत सीमा सम्बन्धी प्रमाण संकलनका लागि 9 सदस्यीय विज्ञ समूह गठन गर्ने मन्त्री परिषदको निर्णय। लकडाउन रूपमा खुलेको 30 दिन भित्र कर बुझाउन सक्ने व्यवस्था मिलाउन सर्वोच्च अदालतद्वारा सरकारको नाममा अन्तरिम आदेश। आज थप 187 जना कोरोना मुक्त भई घर फर्किए। कोरोना मुक्त भई घर फर्कनेको कुल संख्या 861 र कोविड-19 का कारण जोखिममा रहेका बाल बालिकाको पुनः स्थापनालाई प्राथमिकता दिन विश्व समुदायलाई अन्तर्राष्ट्रिय श्रम संगठनको आह्वान। अब समाचार विस्तारमा। सरकारले दैनिक आधारभूत सेवा प्रवाह गरी जनजीवन सहज बनाउने उद्देश्यले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि जारी लकडाउन केही खुक्लो बनाउने निर्णय गरेको छ। मन्त्री परिषदको यही जेठ 22 र 28 गते बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न आज संचार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता अर्थ एवं संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतेउडाले जनस्वास्थ्य मापदण्ड तथा सुरक्षा सावधानी पालन गर्ने गरी केही सेवा तथा कार्यालयहरू सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनुभयो। प्रवक्ता डाक्टर खतेउडाले स्वास्थ्य सेवासँग सम्बन्धित सबै सेवाहरू, कृषि र पशुपन्छीसँग सम्बन्धित व्यवसायको उत्पादनदेखि बिक्री वितरणसम्मका सबै गतिविधिहरू, उद्योग व्यापार व्यवसाय पसल लगायतका सेवाहरू सुचारू गर्ने निर्णय भएको जानकारी दिनुभयो।
उद्योग व्यापार व्यवसाय पसलहरू र डिपार्टमेन्ट स्टोरहरू खुला गरिएका छन्। आधारभूत वस्तुहरूको ढुवानी सेवा योभन्दा अगाडि पनि चलेकै थियो, अहिले चाहिँ सबै प्रकारका ढुवानी सेवाहरूलाई खुला गरिएको छ। साइकल र मोटरसाइकल चल्न दिने निर्णय भएको छ र त्यसमा मोटरसाइकलमा एकजना मात्र व्यक्ति रहने हो। काठमाडौँ उपत्यकाको हकमा उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्र जोर बिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सवारी साधनहरू चलाउन दिएको छ। चालक बाहेक थप 2 जना मात्र त्यसमा सवारी हुन पाउने। फोहोर मैला व्यवस्थापन पहिलेदेखि पनि खुलै थियो, यसलाई हामीले थप सजिलो बनाउने खोजेका छौँ। विद्युत दमकल एम्बुलेन्स संचार प्रसारण र हुलाक सम्बन्धी सेवा यो पहिले पनि थियो, यसलाई हामीले निरन्तरता दिएका छौँ।
मन्त्री परिषद बैठकले नर्सरी र वनजन्य उद्यम, सरकारी तथा निजी क्षेत्रबाट प्रवर्धित विकास आयोजना र निर्माण कार्यहरू, प्याकिङ तथा टेक अवे सेवा मात्र लागू हुने गरी रेस्टुरेन्टहरू, क्वारेन्टाइन सेवाका लागि होटल तथा सवारी साधनहरू पनि सञ्चालन गर्ने निर्णय गरेको छ। यसै गरी बैठकले अषाढ 1 गतेदेखि लागू हुने गरी सरकारी कार्यालयहरू, शिक्षण संस्थाको प्रशासनिक काम, गैर सरकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरू सञ्चालन गर्ने निर्णय गरेको छ। अषाढ 1 गतेदेखि सञ्चालनमा आउने सबै प्रकारका कार्यालयहरू बिहान 8 बजेदेखि दिउँसो 1 बजेसम्म र दिउँसो 1 बजेदेखि साँझ 6 बजेसम्म गरी 2 शिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता डाक्टर खतेउडाले जानकारी दिनुभयो। यसै गरी बैठकले अषाढ 1 गतेदेखि मात्रै लागू हुने गरी नदी तथा खानी जन्य पदार्थ उत्खनन, संकलन, ढुवानी र बिक्री वितरण, सार्वजनिक तथा निजी क्षेत्रका कार्यालयका कर्मचारी तथा श्रमिक ओसार पसार गर्ने गरी सवारी साधन समेत जोर बिजोर प्रणाली अनुसार सञ्चालनको अनुमति दिने निर्णय गरेको छ। बैठकले अति आवश्यक सेवाभित्र नपर्ने र मानिसको भीड़भाड़ बढ़ी हुने शैक्षिक संस्थाहरू, अनुमति प्राप्त बाहेकका आन्तरिक तथा बाह्य उड़ान, तोकिएका बाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमन, सभा गोष्ठी सेमिनार लगायतका सेवा भने तत्कालका लागि बन्द नै रहने निर्णय गरेको सरकारका प्रवक्ता डाक्टर खतेउडाले जानकारी दिनुभयो।
सबै प्रकारका सभा गोष्ठी, तालिम सेमिनार, सबै प्रकारका प्रदर्शन भेला तथा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्स बार लगायतका मनोरञ्जन स्थल, सार्वजनिक पुस्तकालय, संग्रहालय, चिडियाखाना, स्पा, सेलुन र ब्युटी पार्लर, स्विमिङ पुल, जिमखाना लगायतका हेल्थ क्लबहरू, सपिङ मलहरू, समूहमा खेलिने खेलकुद र खेल मैदानमा हुने प्रस्तुतिहरू, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थलहरू, यात्रुवाहक सार्वजनिक सवारी साधन, त्यसमा पर्यटक सवारी साधन समेत हो, त्यो अहिले खोलिएको छैन।
काठमाडौँ उपत्यकाको हकमा उपत्यका बाहिर जाने र अन्यको हकमा सम्बन्धित जिल्ला बाहिर जाने सबै प्रकारका यातायातलाई समेत हाललाई बन्द नै रहने निर्णय गरेको छ। यसै गरी बैठकले कोरोना भाइरस संक्रमणका कारण उत्पन्न असहज परिस्थितिका कारण हालका लागि माध्यमिक शिक्षा परीक्षा एसईई सम्बन्धित विद्यालयले लिएको अन्तिम परीक्षाको नतिजाका आधारमा राष्ट्रिय परीक्षा बोर्डले प्रमाण पत्र जारी गर्ने निर्णय भएको सरकारका प्रवक्ता डाक्टर खतिवडाले जानकारी दिनुभयो।
शैक्षिक सत्र 2076 को माध्यमिक शिक्षा कक्षा 10 को अन्त्यमा हुने परीक्षा, जसलाई हामी स्कूल एजुकेशन एक्जामिनेशन र छोटकरीमा एसईई भन्छौ, त्यसको हकमा विद्यालयद्वारा गरिएको अन्तिम मूल्याङ्कनको विवरण सम्बन्धित विद्यालयले सम्बन्धित जिल्लाको जिल्ला शिक्षा विकास तथा समन्वय एकाईमा पठाउने र जिल्ला शिक्षा विकास तथा समन्वय एकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउने। त्यसरी प्राप्त भएको विवरणको आधारमा राष्ट्रिय परीक्षा बोर्डले परीक्षा फल तयार गर्ने, प्रकाशन गर्ने, प्रमाणीकरण गर्ने र प्रमाण पत्र जारी गर्ने। भनिए बमोजिमको कार्य गर्न राष्ट्रिय परीक्षा बोर्डले आवश्यक कार्यविधि बनाउन सक्ने, यस आदेशलाई नेपाल आदिपत्रको अतिरिक्ताङ्कमा प्रकाशित गर्ने निर्णय भएको छ।
मन्त्री परिषद बैठकले नेपाल भारत सीमा सम्बन्धी प्रमाण संकलनका लागि नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णु राज उप्रेतीको संयोजकत्वमा 9 सदस्यीय विज्ञ समूह गठन गर्ने निर्णय गरेको छ। समूहमा अन्तर्राष्ट्रिय कानूनविद सूर्य प्रसाद उप्रेती, इतिहासविद रमेश ढुंगेल, कानूनविद विपिन अधिकारी, जल विज्ञानविद जगत भूषाल, नापी विभागका पूर्व महानिर्देशक तोयानाथ बराल, नेपाली सेनाका अवकाश प्राप्त मेजर जनरल हिमालय थापा, महिला प्रतिनिधि अप्सरा चापागाई सदस्य रहनु भएको छ भने परराष्ट्र मन्त्रालयका सहसचिव राम प्रसाद सुवेदी सदस्य सचिव रहनु भएको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतेवड़ाले जानकारी दिनुभयो। राष्ट्रिय सभाको आजको बैठकमा प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त विनियोजन विधेयक 2077 सर्वसम्मतिले स्वीकृत भएको छ। त्यसअघि विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाब दिनुहुँदै अर्थमन्त्री डाक्टर युवराज खतिवड़ाले वित्तीय अनुशासनमा ध्यान दिएको कारण समयमा आयोजना र कार्यक्रमहरू सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले जीवन रक्षा सरकारको पहिलो दायित्व रहेको र त्यसपछि आर्थिक क्रियाकलाप रहेको बताउनुभयो। अर्थमन्त्री डाक्टर खतिवड़ाले स्थानीय तहको सहकारीमा कृषि क्षेत्रको व्यावसायिकीकरणमा जोड़ दिएको बताउनुभयो। उहाँले रकम थुपार्ने तर काम नहुने प्रवृत्तिको अन्त्य गरिने पनि स्पष्ट पार्नुभयो। राष्ट्रिय सभाको आजको बैठकले कृषि मन्त्री घनश्याम भूषालले प्रस्तुत गर्नुभएको प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त बीउ बीजन दोस्रो संशोधन विधेयक सर्वसम्मतिले पारित गरेको छ। बैठकले पर्यटन मन्त्री योगेश भट्टराईले प्रस्तुत गर्नुभएको प्रतिलिपि अधिकार विधेयक सर्वसम्मतिले स्वीकृत गरेको छ। राष्ट्रिय सभाको अर्को बैठक आगामी जेठ 32 गते आइतबार बिहान 11 बजे बस्नेछ। सर्वोच्च अदालतले बन्दाबन्दी पूर्ण रूपमा खुलेपछिको 30 दिनभित्र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश द्वय अनिल कुमार सिन्हा र मनोज कुमार शर्माको संयुक्त इजलासले बन्दाबन्दी खुलेपछि बाटोको म्याद बाहेक 30 दिनभित्र सम्बन्धित विवरण र कर बुझाउन सक्ने गरी व्यवस्था मिलाउन अन्तरिम आदेश जारी गरेको हो। अधिवक्ता सृजना अधिकारी र अधिवक्ता थानेश्वर काफले समेतको 2 छुट्टा छुट्टै निवेदनको सुनवाई गर्दै सर्वोच्च अदालतले लकडाउन खुलेपछि पनि केही अवधिसम्म सामाजिक दूरी कायम गर्नुपर्ने परिस्थितिको विचार गरी विवरण तथा कर राजस्व दाखिला गर्ने प्रक्रिया र कार्यविधि सरल बनाउन आदेश दिएको हो। अदालतले लकडाउन पूर्ण रूपमा खुलेपछि पुनः नयाँ परिस्थिति सृजना भई करदाताहरूले आफ्नो पेशा र व्यवसाय सञ्चालन गर्न कठिनाई देखिएमा न्यायोचित रूपमा सो अवधिहरूको पुनरावलोकन गर्ने व्यवस्था मिलाउन समेत आदेश दिएको छ। आन्तरिक राजस्व विभागले कर तथा विवरण बुझाउने समय अवधि 2077 असार 7 गते र 15 गते भित्र बुझाउन सूचना जारी गरेको थियो। आज थप 250 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या 4614 पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको नियमित मीडिया ब्रिफिङमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप 230 जना पुरूष र 20 जना महिलामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो। नेपालमा हालसम्म 4285 जना पुरूष र 329 जना महिलाहरूमा संक्रमण पुष्टि भएको हो। यसै गरी आज थप 187 जना कोरोना मुक्त भई डिस्चार्ज भएसँगै हालसम्म कोरोना मुक्त भई घर फर्कनेको कुल संख्या 861 पुगेको छ। तीमध्ये 774 जना पुरूष र 87 जना महिला कोरोना मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो। विदेशमा अल्पत्र परेका नेपाली ल्याउन नेपाल वायु सेवा निगमले आफ्ना उडानको कार्यतालिका सार्वजनिक गरेको छ। सरकारले विभिन्न मुलुकमा अल्पत्र परेका करिब 30,000 नेपाली जहाज चार्टर गरेर ल्याउने निर्णय गरेसँगै निगमले जून महिनाभर विभिन्न देशबाट गर्ने चार्टर उडानको कार्यतालिका बनाएको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरकारको निर्णय अनुरूप सरोकारवालासँग छलफल गरी नेपाल एयरलाइन्सलाई 24 र हिमालय एयरलाइन्सलाई 19 उडान गर्ने गरी अनुमति दिएको थियो। त्यस्तै 24 वटासम्म विदेशी एयरलाइन्सलाई उडान दिने तालिका मन्त्रालयले तय गरेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरसको संक्रमणका कारण बनेको परिस्थिति बारे आगामी असाढ 2 गते एकैपटक स्वदेश र विदेशबाट सरकारको ध्यान आकर्षण गराउने भएको छ। कोरोनाको महामारी रोकथाम र नियन्त्रण गर्न यसका अल्पकालीन र दीर्घकालीन नकारात्मक प्रभाव न्यून गर्न जनताको सरोकार र आवश्यकताका विषयलाई सम्बोधन गराउन प्रधानमन्त्रीको ध्यान आकर्षण गराइने कांग्रेसका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब
रात तपाईँको नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरूले भूमि बैंकको स्थापना, सुखमवासी समस्या समाधान आयोगको पूर्णता, भू उपयोग नीति र ऐनको कार्यान्वयन तथा सहकारी संस्थालाई चुस्त दुरूस्त राख्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। आज सिंहदरबारमा बसेको बैठकमा समिति का सदस्यहरूले राख्नु भएको जिज्ञासाको जवाफ दिनुहुँदै भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालले सरकारले पेश गरेको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि सरकार कटिबद्ध रहेको बताउनुभयो। सरकारले टर्कीका व्यवसायलाई नेपालमा लगानी गर्न आग्रह गरेको छ। टर्कीका व्यवसायीसँग आज भएको भर्चुअल बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले नेपालमा लगानी गर्ने प्रशस्त अवसर रहेको भन्नुहुँदै टर्कीका व्यवसायलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभएको हो। मन्त्री भट्टराईले नेपालमा जलविद्युत र पर्यटन क्षेत्रमा लगानी गर्ने अवसर भएको धारणा राख्नुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकार कोरोना रोकथाम तथा नियन्त्रणलाई उच्च प्राथमिकता दिएर अघि बढ़िरहेको बताउनु भएको छ। आज धनगढ़ी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री भट्टले कोरोना महामारीले प्रभावित अर्थतन्त्रलाई चलायमान बनाउन लकडाउन खुक्लो पारिएको बताउनुभयो। उहाँले कोरोना परीक्षणको दायरा बढ़ाउन सुदूरपश्चिम प्रदेशको थप 3 ठाउँमा पीसीआर परीक्षण गर्ने प्रयोगशाला सञ्चालनको तयारी भइरहेको जानकारी पनि दिनुभयो। प्रदेश नम्बर 5 का प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सभा बैठकबाट पारित 2 विधेयकलाई आज प्रमाणीकरण गर्नुभएको छ। स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले पाउने सुविधा सम्बन्धी कानूनमा संशोधन र एकीकरण गर्न बनेको विधेयक 2076 र लोक सेवा आयोगका पदाधिकारीको पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2076 प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुखका कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ। धनुषा तथा महोत्तरी जिल्लाको बाढ़ी प्रभावित 4 वटा गाउँपालिकामा खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाबाट अनुदानमा धानको बिउ पाएपछि कृषकहरू खुशी भएका छन्। धानको बिउ छर्ने बेलामा 85% अनुदानमा उन्नत जातको धानको बिउ पाएपछि कृषकहरू खेती गर्नका लागि उत्साहित बनेका छन्। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
विश्व बैंकको आर्थिक सहयोग तथा नेपाल सरकारको लगानीमा लागू भएको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर इकाई जनकपुर धामले धनुषाको मुखियापट्टी मुसर्निया र धनौजी तथा महोत्तरीको पिपरा र एक डरा बेलामा कार्यक्रम लागू गरेको छ। उन्नत जातको धानको बिउ अनुदानमा पाएपछि किसानहरू निकै खुशी भएका छन्। धनुषाको मुखियापट्टी मुसर्नियाका किसान सुरेश यादव,
बढ़िया व्यू भेट लिया तीन ढंग के व्यू मिल रही है जिनमें हम सब वहाँ से सोना सब धान जैसे कतरनी टाइप के धान उत्पादन में बहुत बढ़िया असर पड़ते।
उन्नत जात को बीउ 85% अनुदान में पाए पछि यसले उत्पादन में वृद्धि हुने बताउँदै महोत्तरी का पिपरा गांव पालिका का किसान दीपलाल यादव।
पुराना किसान हम अपने के जैसे कुस्तारो अपने के राष्ट्रपति पहने छी तैके बाद अपने के रिकॉर्ड धान के गेहूं के सब से हम बढ़िया जैसे फायदा हम सब लगे।
खाद्यान्न तथा पोषण सुरक्षा सुधार आयोजना इकाईले वर्षे धान 150 मेट्रिक टन बीउ वृद्धि का लागि 2340 किलो 85% अनुदान में वितरण गरिरहेको छ। 85% अनुदान में धान को बीउ उपलब्ध गराएपछि ती गांव पालिकाहरूमा 25-30% ले धान को उत्पादन में वृद्धि होने विश्वास गरिएको छ। खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना इकाई जनकपुर का प्रमुख सुकेश्वर झा।
खाद्यान्न उत्पादन में वृद्धि गर्नको लागि उन्नत जात का धान का बीउहरू ललका बासमती स्वर्णाशव राधा 14 लगायत का धान बाली का जात को उन्नत बीउ चाहिँ करीब करीब 20 टन 85% अनुदान में चाहिँ कृषक उपलब्ध गराउने गरिराख्या छ।
यस्ता प्रकार को कार्यक्रम सबैतिर लागू भएको खण्डमा खाद्यान्नमा रहेको पर्व निर्भरता को अन्त्य भएर मुलुक खाद्यान्नमा आत्मनिर्भर बन्ने पक्का रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले कोविड-19 का कारण जोखिममा रहेका बाल बालिकालाई पुनर्स्थापनामा प्राथमिकता दिन विश्व समुदायलाई आह्वान गरेको छ। बाल श्रम विरूद्धको विश्व दिवस 2020 को सन्दर्भ पारेर आईएलओले कोविड-19 महामारी र यसको प्रभाव स्वरूप उत्पन्न विश्वव्यापी आर्थिक तथा सामाजिक संकटबाट पर्याप्त सामाजिक सुरक्षा प्रणालीको अभावमा गरीबीमा रहेका परिवारसँगै उनीहरूका बाल बालिकामा जोखिम बढ़ाएको उल्लेख गरेको छ। फैलिनु अगाडिसम्म विश्वभर करिब 10 करोड़ बाल बालिकालाई श्रमबाट मुक्त गराइएको आईएलओले जनाएको छ। कोरोना संकटले जोखिममा रहेका लाखौं बाल बालिकालाई फेरि बाल श्रममा लगाउन सक्ने खतरा रहेको आईएलओले औल्याएको छ। संयुक्त राष्ट्र संघले सन् 2021 बाल श्रम उन्मूलनका लागि अन्तर्राष्ट्रिय वर्ष घोषणा गरेको छ। कोरोना भाइरसको संक्रमणका कारण विश्वभर कुल संक्रमित मध्ये ज्यान गुमाउनेको संख्या 4,19,900 नाघेको छ। विश्वका प्राय सबै राष्ट्रमा फैलिसकेको कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या 75,01,000 बढ़ी पुगेको छ। कुल संक्रमित मध्ये 38,07,600 भन्दा बढ़ी निको भइसकेका छन्। विश्वमा कोरोना भाइरसको अत्याधिक मार झेलिरहेको अमेरिकामा हालसम्म 20,70,800 भन्दा बढ़ी संक्रमित भएका छन् भने 1,15,200 भन्दा बढ़ीको मृत्यु भइसकेको छ। त्यहाँ निको भएर घर फर्कनेको संख्या 8,08,500 नाघेको छ। पछिल्लो समय दक्षिण एसियाली मुलुकमा कोरोना संक्रमण तीव्र रूपमा फैलिरहेको छ। दक्षिण एसियाली राष्ट्र मध्ये हालसम्म भारतमा 2,90,000 भन्दा बढ़ी संक्रमित भएका छन् भने 8,200 भन्दा बढ़ीको मृत्यु भइसकेको छ। यस्तै पाकिस्तानमा कुल संक्रमितको संख्या 1,19,500 नाघेको छ भने 2,356 जनाको मृत्यु भइसकेको छ। टर्कीले लकडाउनका कारण बन्द रहेको अन्तर्राष्ट्रिय हवाई उडान पुनः शुरू गरेको छ। विमानस्थलमा प्रवेशका लागि निकै कड़ा नियमहरू जारी गरिएको र विमानमा सम्बन्धित मुलुकका नागरिक वा ती मुलुकमा बस्नका लागि अनुमति प्राप्त व्यक्तिलाई मात्र यात्रा गर्न दिएको समाचारमा जनाइएको छ। टर्कीले आन्तरिक हवाई उडान भने जून 1 तारीखदेखि नै शुरू गरिसकेको छ। अब खेल समाचार। विश्व फुटबल महासंघ फिफाले नयाँ वरियतामा नेपाल यथावत रहन सफल भएको छ। फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल 117 स्थानमा रहेको छ। गत महिना पनि नेपाल 117 स्थानमै रहेको थियो। दक्षिण एसियाली राष्ट्रमा भने तेस्रो स्थानमा रहेको छ। नेपाल भन्दा अगाडि भारत र मालदिव्स रहेका छन्। भारत 108 स्थानमा रहेको छ भने मालदिव्स 155 स्थानमा रहेको छ। त्यसै गरी नेपाल भन्दा तल भूटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेका छन्। अब मौसम। हाल देश का प्रदेश नम्बर एक, प्रदेश नम्बर दुई बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, प्रदेश नम्बर पाँच र सुदूर पश्चिम प्रदेश का भूभागमा आंशिक देखि सामान्य बदली रही। प्रदेश नम्बर दुई का भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज राति प्रदेश नम्बर एक, प्रदेश नम्बर दुई बागमती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश नम्बर पाँच का केही स्थानमा सामान्य बदली रहने र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभाग अन्तर्गत पूर्वानुमान महाशाखाले जनाएको छ। समाचारको अन्तमा प्रमुख समाचार पुनः एकपटक। सरकारद्वारा लकडाउनलाई केही खोक्लो गर्ने निर्णय। सरकारी कार्यालयहरू अषाढ एक गतेदेखि दुई शिफ्टमा सञ्चालन गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतेउडाद्वारा जानकारी। नेपाल भारत सीमा सम्बन्धी प्रमाण संकलनका लागि नौ सदस्यीय विज्ञ समूह गठन गर्ने मन्त्री परिषदको निर्णय। लकडाउन पूर्ण रूपमा खुलेको 30 दिनभित्र कर बुझाउन सक्ने व्यवस्था मिलाउन सर्वोच्च अदालतद्वारा सरकारको नाममा अन्तरिम आदेश। आज थप 187 जना कोरोना मुक्त भई घर फर्किए। कोरोना मुक्त भई घर फर्कनेको कुल संख्या 861 र कोविड 19 का कारण जोखिममा रहेका बाल बालिकाको पुनः स्थापनालाई प्राथमिकता दिन विश्व समुदायलाई अन्तर्राष्ट्रिय श्रम संगठनको आह्वान। यसका साथै राति 9 बजेको समाचार पूरा भयो। अर्को समाचार राति 10 बजे हिन्दीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।
रेडियो नेपाल, नयाँ नेपालको समावेशी आवाज। राष्ट्रिय रेडियो, राष्ट्रको सञ्चार।